सविता जिग्रे
भन न सबिन,
दसैँ तिहार छठ गए जस्तै अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नि गयो, विश्व एड्स दिवस नि गयो है।
त्यही त सबिन, बरु यसो गरौँ न, अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको कुरा एकैछिनमा गरौँला, अहिलेको लागि चाहिँ विश्व एड्स दिवसको कुरा पो गर्ने हो कि।
हुन्छ सविता, र झिग्रे हरेक वर्ष डिसेम्बर महिनाकै एक तारिकका दिन विश्व एड्स दिवस मनाउने गरिन्छ, र यो वर्षको नारा चाहिँ यस्तो रहेको थियो, एन्डिङ द एचआईभी एड्स एपिडेमिक, रेजिलियन्स एन्ड इम्प्याक्ट।
अर्थात् नि साथी, एचआईभी र एड्स महामारीलाई रोकौँ, यसको प्रभावबाट चाँडै बाहिर सामान्य अवस्थामा आउन सकौँ।
र यो नाराले भनेको जस्तै एचआईभी र एड्सको प्रभावलाई खत्तम गरेर पहिलाकै सामान्य अवस्थामा आउन सकौँ र कसैलाई पनि यो महामारीले नछोस्, होइन त सविता?
हो नि सबिन, किनकि साथी यतिका वर्ष बितिसक्दा पनि यो भाइरसको औषधि पत्ता लागेको छैन, त्यही भएर कसैलाई पनि एचआईभी एड्स नलागोस् र यो वर्षको नाराले भने जस्तै हामी एचआईभी र एड्सलाई खत्तम पार्न सकौँ, होइन त सबिन?
पक्कै पनि सविता, र झिग्रे तपाईँलाई विश्व एड्स दिवसको यो छोटो जानकारी सँगै तपाईँलाई धेरै भन्दा धेरै स्वागत छ है, तपाईँको आफ्नै प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनको कुराको यो अर्को अध्यायमा, र मेरो तर्फबाट नमस्कार छ है झिग्रे, र म हुँ तपाईँको आफ्नै हसिलो रसिलो चिटिक्क परेको झिग्री सबिन टुप्पी पालेर,
र सबिन झिग्री सँगसँगै म पनि छु है साथी, म तपाईँको आफ्नै हसिली रसिली अनि चिटिक्क परेकी प्यारी साथी सविता।
ल सविता, झिग्रीलाई विश्व एड्स दिवसको जानकारी पनि दियौँ, स्वागत पनि गर्यौँ, अब चाहिँ आजको कथा नै पो सुन्ने हो कि?
भइहाल्छ नि सबिन, ल त साथी तपाईँ म अनि सबिन मिलेर सुनौ है त आजको विजयको कथा।
यति गाह्रो भएको होला मलाई यति भर्याङ ओर्लन पनि, यदि मेरो पनि अरूको जस्तै दुईवटै खुट्टा भएको भए म पनि कति मजाले जस्तो सुकै ठाउँमा हिँड्न अनि पुग्न सक्थेँ होला, अनि त मलाई यो बैशाखी पनि चाहिँदैन थियो, तर के गर्नु बैशाखी नभए म हिँड्नै सक्दिनँ।
होइन है विजय, खाना खाना आइसो भनेर अघिदेखि बोलाइरहेको छु, सुनेको होइन यो केटाले? होइन कति बेर लगाएको के तैँले, छिटो आइज न, तात तातै भात खानुपर्छ, सेलाएपछि मिठो हुँदैन।
अँ हुन्छ आमा, अब भर्याङबाट ओर्लिनै सकेको छैन, कसरी पो पुग्ने होला चुलो छेउसम्म।
होइन बाबु, स्कुल जानुपर्ने छ तँलाई, कति ढिलो गरेको के, यो केटाले पनि के गर्ने भ्याउँछ हौ कुन्नी, आज कति बेला खाने हो कति बेला स्कुल पुग्ने, यता हामीलाई मेलामा जान बेर भइसक्यो।
होइन अझैसम्म पनि खाना पस्केकी छैन तैँले, के हो तरिका हँ तिमीहरूको यो आमा छोराको, तेरो छोरालाई पर्खेर बस्नुपर्ने भयो मैले अब खाना खाना पनि।
के भन्नुभएको होला के तपाईँले पनि, कस्तो एकैछिन पनि कुर्न नसक्नु भएको,
मान्छेलाई यहाँ मेला जान हतार भइसक्यो, छिटो खाना पस्केर दे त।
ला भुवा पनि रिसाउनु भयो जस्तो, होइन जति कोसिस गरे पनि किन छिटो नचलेको यो खुट्टा,
घरमा जम्मा तिनजना जान्छु, त्यही पनि छुट्टा छुट्टै खाना खायो भने त के राम्रो भयो र, ल लिनुहोस् खाना।
एक दिन भए पो दुई दिन भए पो, सधैँ सधैँको यो किचलो मलाई भात पनि कत्रो रास हालेको होला फेरि, हेर न
त्यति त खानुस् न, अचेल ज्यान दुब्लदै गएको छ उसै पनि,
तेरो आमा छोराले मेरो मासु खाना छाडेको भए पो ज्यान लाग्थ्यो त।
आमा म आएँ, खै खाना दिनुहोस् त।
ल बाबु बस।
होइन तेरो के हो ताल, हामीलाई मेलामा जान ढिला हुन्छ भन्ने कुरो तेरो मनमा आएन, फेरि तँलाई पनि त स्कुल जान ढिलो हुन्छ, के गरेर बसेका थिइस् बिहानभरि?
होइन होइन बुवा, स्कुल जाने हो, होमवर्क गरिरहेको थिएँ अनि त्यही भएर ढिला भयो।
ल ल खाना खा बाबु, अब
खुबै पढेको नि हो यसले, जहिले 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 त्यही होमवर्क भनेको छ बसेको छ, पढाइ राम्रो एक थोपा गर्न सकेको होइन, होइन दुःख पनि कति दिन सकेको होला यसले हाँ मलाई,
खाना खाने बेलामा किन कराउनु भएको होला के आज यो मान्छे, लौ बरु यहाँ छ पानी तपाईँहरू बाउ छोरालाई।
हेर विजय कि आमा, तँ पनि धेरै नमत्ता आफ्नो छोरालाई, तैँले गरेर पनि हो के अचेल झनै ढिला गर्ने हुँदै आएको छ, लु मलाई खाना पुग्यो म जाँदै गर्छु, तँ पनि चाँडै आइज, अर्काको मेलामा ढिला पुग्यो भने रिसाउँछन् नि फेरि।
अलिकति त खाना थप्नुहोस् न, अरे यो मान्छे पनि, लु लु बाबु अलिक चाँडो चाँडो खा त, तँलाई स्कुल पुऱ्याएर मलाई मेलामा जानु छ।
होइन आमा म बिस्तारै जान्छु स्कुल, फेरि तपाईँलाई मेला जान पनि ढिला हुन्छ,
कहाँ त्यस्तो भनेर हुन्छ, तँलाई गाह्रो हुन्छ नि बाबु, म तँलाई स्कुल पुऱ्याएर फटाफट जान्छु।
नाइ के आमा केही गाह्रो हुन्न मलाई, अस्ति न पनि त एक्लै गएको त हो नि,
अस्ति त छिट्टै हिँडेको थिइस् र त समयमा पुगिस् नि, आज त यहीँ 10 बज्न लागिसक्यो।
आमा तपाईँ जानु न भनेको के, बेकार अरूको गाली खानुपर्छ नत्र मेलामा। म बिस्तारै स्कुल गइहाल्छु नि।
लौ त उसो भए म फटाफट खाना खाएर गइहाल्छु। फेरि त चाहिँ राम्ररी गएस् नि, नत्र कक्षा छुट्ला तेरो फेरि।
हुन्छ आमा, म गइहाल्छु नि।
बरु तेरो झोला म लगेर त्यहाँ पिपल बोर्डको छेउमा राखिदिन्छु, अलिक सजिलो हुन्छ तँलाई है।
हस् आमा। ला, साँच्ची नै आज मलाई साह्रै ढिलो पो भइसक्यो त स्कुल जानलाई। कसरी पो छिटो पुग्ने होला। स्कुल त आइपुगेँ, तर क्लासमा पो जाउँ कि नजाउँ? पहिलो घन्टी पनि सक्ने बेला भइसक्यो। के गरौँ, जहिले यही कक्षा छुट्छ। झन् मिसले यो विषय कति राम्रोसँग पढाउनुहुन्छ, तर यही विषय छुट्टिन्छ मेरो चाहिँ। अब त झन् जाँच पनि आउने बेला भइसक्यो भन्दै हुनुहुन्थ्यो मिसले। हेँ, के पो गर्ने होला। आ, जेसुकै होस्, एकछिन भए पनि पढ्न पाउँछु। बरु जान्छु क्लासमै, गाली खाए पनि खान्छु। ढिलो आउनु मेरै गल्ती हो क्यारे। मे आई कम इन मिस?
हँ विजय। ल, के हो तिम्रो तरिका? यही हो तिम्रो स्कुल आउने बेला? भन त, यहाँ मेरो कक्षा सकिन अब 5 मिनट बाँकी छैन। तिमी जहिले पनि यस्तै गर्छौ, हँ? के हो तिम्रो पारा यस्तो, भन त।
एक खुट्टे न पर्यो मिस, कसरी आउँछ समयमा?
ल ल, को हो त्यो बोल्ने? खै, यहाँ अगाडि आएर बोल त, को हो? बडो जे पायो त्यही बोल्ने भएको तिमीहरू, हँ? के हो, के को हाँसो हो यो? अनि आफ्नो साथीको मजाक उडाउन तिमीहरूलाई लाज लाग्दैन? अनि विजय, तिमीले पनि एकदमै ढिला गरिरहेको छौ है साँच्चै। यसरी त हुँदैन है, अब स्कुल चाँडो आउने गर। लाओ आजलाई भित्र।
हस् मिस, थ्याङ्क यू।
ल, तिमीहरू सबैलाई थाहा छ कि यसपालि तिमीहरूको एसिई परीक्षा हो, फेरि दोस्रो परीक्षा पनि आउँदैछ। तर त्योभन्दा अगाडि यो शुक्रबार तिमीहरूको म क्लास टेस्ट लिन्छु, सबैजना तयारी गरेर आउने है।
हुन्छ मिस।
मिस, कुन कुन पाठबाट आउँछ प्रश्न?
आजसम्म पढाइ भएको जुनसुकै पाठबाट पनि आउन सक्छ, त्यसैले राम्ररी पढेर आउने। ल, म गएँ है अहिले।
हस् मिस। ला, अब के गर्ने होला मैले? मिसले पढाउनु भएको एक दुईवटा पाठ बाहेक मैले कुनै पनि पाठ राम्रोसँग पढ्न पाएको छैन। अब कसरी मैले त्यो पाठ राम्रोसँग बुझेर टेस्टको लागि तयारी गर्ने होला? साँच्ची, बरु कोहीसँग मिसले लेखाइदिनु भएको कुरा माग्नु पर्यो। कोसँग पो माग्ने होला? बरु रोशनसँग नै माग्छु, उसको त नोट पनि राम्रो हुन्छ, फेरि मलाई त उसले अरू बेलामा पनि नोट दिइरहेको नै हुन्छ।
रोशन, सुन्न।
भन। मलाई तेरो नोट देन है आजलाई। मिसले पढाउनु भएको कति धेरै छुटेको छ मेरो, त्यो सबै सारेर भोलि नै ल्याइदिन्छु तँलाई।
ल ल, तर जसरी पनि भोलि ल्याइदिनुपर्छ नि तैँले, मैले पनि अब टेस्टको तयारी गर्नुपर्छ। ए ला कापी, आजको चाहिँ यहाँबाट सुरु हो, सबै राम्रोसँग सार है।
थ्याङ्क यू रोशन।
ल ल, थ्याङ्क यू भन्नु पर्दैन। बरु भोलिबाट छिट्टै स्कुल आउने गर्न, सधैँ ढिलो गर्छस् न पनि, अनि सबैले तँलाई जिस्काउँछ नि हेप्छन्। मलाई मन पर्दैन यस्तो।
मलाई पनि मन पर्दैन नि रोशन, तर हेर न, मेरो खुट्टै यस्तो छ, त्यही भएर मैले यस्तो कुरा कति हो कति सुन्नुपर्छ। मेरो पनि तेरो र कक्षाको अरू साथीको जस्तै दुईवटै खुट्टा राम्रो भएको भए मलाई कतै जान पनि अप्ठ्यारो हुँदैन थियो, साथीहरू पनि मसँग खेल्न आउँथ्यो होला।
त्यो त हो, तर म छु नि तेरो साथी। अनि साँच्ची, त किन ढिलो हुन्छस् त आजकल?
हेर्न, खासमा चाहिँ आज म होमवर्क गरेरै ढिलो भएको, तर अरू बेलामा चाहिँ अचेल मैले आमालाई म एक्लै स्कुल जान सक्छु भनेको छु, त्यही भएर पनि एक्लै स्कुल आउँदा ढिला हुन्छु। फेरि घरमा पनि म सजिलोसँग तलमाथि गर्न टोयलेट जान सक्दिनँ, त्यही भएर पनि समय लाग्छ अनि ढिला हुन्छ।
अनि यो कुरा किन भन्दैनस् कि आमा बुवालाई? जहिले मलाई यस्तो हुन्छ उस्तो हुन्छ भनेर कुरा मात्रै सुनाउँछस् क्या तँ त? आफ्नो आमा बुवासँग कुरा गर्ने होइन कि म यहाँ भन्यो त ठुलो बाबा ठुलो आमालाई?
नाइ नाइ नाइ, मेरो बुवा कति कडा हुनुहुन्छ भनेर तँलाई थाहा छैन कि के हो? उहाँलाई बाहिर कतै भेटे पनि त्यस्तो केही नभन है रोशन।
अनि तँलाई यस्तो गाह्रो भएको कुरामा थापाई कसरी बस्नु के? फेरि मेरो र तेरो घर सँगसँगै भएको भए पनि तँलाई स्कुल सँगै ल्याउँथेँ, तर त्यो पनि छैन। हेर है विजय, मैले अहिले नै भनेको छु तँलाई, जसरी भए पनि कि त बुबालाई कि आमालाई भन है आफ्नो कुरा बेलैमा।
ल ल, भरे भन्छु म बुवालाई, अहिले चाहिँ होमवर्क गर्न देखेँ मलाई यसरी अल्झाइस भने त कसरी सबै नोट सारेर मैले तँलाई भोलि नै ल्याइदिन सक्छु र भन् त आफै
हेर्न अझ कुरा छल्न खोजेको मैले भनेको कुरा ध्यान दिए नि फेरि भनिदिएको छु
ल के ल ओहो बल्ल बल्ल सके नोट सारेर धन्न रोशन छ र मलाई सजिलो भएको छ नत्र भने त मलाई कति गाह्रो हुन्थ्यो होला कक्षाको अरू साथीहरूले पनि मलाई खाली जिस्काउँछन् मेरो मजाक उडाउँछन् मात्रै थ्याङ्क यू सो मच भगवान् मलाई रोशन जस्तो साथी मिलाइदिनु भएकोमा तर अब मैले सधैँभरि रोशनको कपी पनि त माग्नुहुन्न किनकि अब त झनै परीक्षा पनि आउँदैछ उसले पनि त पढ्नुपर्छ बरु म आफै स्कुलमा छिट्टो पुग्न सकेँ त राम्ररी कक्षामा पढाएको कुरा पनि बुझ्थेँ अनि नोट पनि गर्थेँ नि तर के गर्नु मैले कोसिस नगरेको पनि त होइन नि आमा बुवालाई पनि अब सधैँभर मैसँग हिँडिदिनु भन्न पनि त सक्दिनँ फेरि अब त म ठुलो पनि भइसकेँ तर म ठुलो भए पनि मेरो समस्या त उस्तै त छ नि त्यसैले साँच्चै मैले रोशनले भनेको जस्तै बुवालाई मेरो कुरा जसरी पनि भन्नै पर्छ तर भन्ने पो कसरी के बुवालाई देख्न साथ मलाई बेसरी डर लाग्छ बुवालाई मेरो कुरा भन्न त कि म त बुवालाई हेर्न पनि सक्दिनँ फेरि कस्तो कराउनु पनि हुन्छ बुवाले मेरो कुरा त के सुन्नु होला र उल्टै गाली गर्नुभयो भने के रोशनले भनेको जस्तै आमालाई पो भनौँ यो कुरा तर आमालाई भनेर पनि के पो नै हुन्छ र आमाले बुवालाई मेरो कुरा भने पनि बुवाले सुन्नुहुन्न होला अरू बेला त मेरो लागि आमा बोल्नुहुँदा बुवाले कति गाली गर्नुहुन्छ आमालाई साँच्ची त के भनौँ म आमालाई अब म यसरी भन्दै नभनी बसेँ भने त मेरो समस्याको समाधान नै हुँदैन नि फेरि कमसेकम मैले मेरो कुरा भन्ने कोसिस गरेँ भने त समस्याको समाधान भएन भने पनि कमसेकम मैले मेरो कुरा राखेँ भन्ने त हुन्छ नि हो म त आमालाई एकपटक भन्छु यो कुरा बरु अहिले नै भन्न जान्छु गइहाल्छु
भने के कुरा हो भन्न बाबु अघिदेखि बोल्दै बोलेको छैनस् त केही गाह्रो भएको छ हो तँलाई के सन्चो भएन
होइन आमा केही भएको छैन खासमा कुरा के भने नि आमा मलाई गाली नगर्नुहोस् ल
लौ पहिला कुरा त के हो भन्न बाबु तँलाई त्यति किन गाली गर्नुला र म
आमा मलाई यो माथिको कोठामा बस्न एकदमै गाह्रो भएको छ घरमा तलमाथि गर्न अनि भर्याङ चढ्ने बेलामा पनि त्यस्तै गाह्रो हुन्छ कति समय त म झन्नै लडेको पनि छु
लौ न के भन्छ यो
हो आमा मलाई साह्रै गाह्रो भएको छ घरमा बस्न पनि भर्याङ चढ्दा ओर्लदा एकदमै डर लाग्छ टोइलेटमा जान पनि त्यस्तै गाह्रो छ यो खुट्टाले गर्दा म राम्रोसँग बस्न पनि सक्दिनँ झन् रातिको बेलामा टोइलेट राख्दा त कति पटक खेपेर पनि बस्ने गरेको छु
अनि त्यस्तो भएपछि मलाई बोलाउनु पर्दैन त अहिले
अब त लाज लाग्छ नि आमा फेरि राति हुँदा तपाईँलाई बोलाउन जान पनि अप्ठ्यारो लाग्छ बुवाले पनि गाली गर्नुहुन्छ भनेर डर लाग्छ
जहिले बाउको डर मान्छ यसै खुब गर्न भन्न आउनु पर्दैन अनि
नाइ आमा मलाई साह्रै डर लाग्छ बुवा देखेर तपाईँलाई पनि त थाहा छ नि यो कुरा कहिलेकाहीँ त मलाई बुवाले माया नै गर्नुहुन्न जस्तो लाग्छ
चुप बुवाको बारेमा यस्तो कुरा पनि गर्ने हो तँलाई के थाहा छ तेरो बुवाले तँलाई कति माया गर्नुहुन्छ भनेर बाहिर देख्दा पो तेरो बुवा त्यस्तो त नत्र मलाई सधैँ छोराले खाना खाए कि खाएन स्कुल गयो कि गएन भनेर खबर सोधिरहनुहुन्छ अनि यो माया होइन त
त्यसो भयो मलाई किन जहिले कराउनुहुन्छ त बुवाले
तेरो बुवाको माया गर्ने तरिका नै त्यस्तै छ के बाबु मलाई पनि त त्यस्तै गर्नुहुन्छ नि
आमा मैले तपाईँहरूलाई कति दुःख दिएँ है तर साँच्ची मैले दुःख दिन्छु भनेर यस्तो भएको होइन म खासमा मलाई तपाईँहरू दुवैजनालाई सुख दिन मन छ आमा मेरो कारण तपाईँहरू समस्यामा भएको देख्न मन छैन आमा आमा मलाई माफ गर्नुहोस् म यस्तै भएँ आमा
अहिले के भन्छ यो केटा तैँले गरेर होइन छोरा तेरो केही दोष छैन यसमा
आमा, मलाई धेरै पढ्न मन छ। मेरो खुट्टा जे जस्तो भए पनि राम्रोसँग पढेर केही सिप सिकेर आफ्नो लागि केही गर्न मन छ। अनि त त्यसपछि मैले तपाईँलाई र बुवालाई पनि त हेर्न सक्छु नि। त्यसपछि त हाम्रो पनि सुखको दिन आउँछ नि है आमा।
हेर मान्छे त यस्तो पिस्टे छ, पुरा भने त्यत्रो ठुल्ठुलो घर छ।
ओके आमा, मैले सुनेको म जस्तै हात खुट्टा नभएको अनि राम्ररी आँखा नदेख्नेहरूले पनि कति प्रगति गरेका छन् रे, त्यसैले म पनि त्यस्तै भन्न चाहन्छु। सधैँभरि स्कुल ढिला पुग्न मन छैन आमा, सबै साथीहरूले जिस्काउने मान्छे बन्नु छैन। मेरो लागि बुवालाई भनेर तल नै भान्सा कोठा छेउ एउटा सानो कोठा बनाइदिनुहोस् न है, अनि त्यो टोयलेटमा जाने ढिस्को पनि भत्काइदिनुहोस् न है आमा, बिन्ती छ।
तेरो बुवा र मेरो खुसी भनेको तै होस्, मेरो खुसी भए हाम्रो खुसी छ। तर तैँले यो कुरा पहिला नै भन्नु पर्थ्यो, बाउलाई भन्न नसके पनि मलाई भन्नु पर्थ्यो। अब कहिले काहीँ त झर्को लाग्थ्यो नि तैँले जानी नानी ढिला गरेको हो कि भनेर पनि, तर त्यही बेला भनेको भए अहिले यस्तो हुन्थेन नि छोरा।
मैले डरले गर्दा भन्न सकिनँ आमा, तर अब चाहिँ बुवालाई भन्नुहोस् न है, मेरो लागि घरमा बस्न यताउता जान सजिलो भएपछि मैले पढाइमा पनि राम्रोसँग ध्यान दिन पाउँछु अनि राम्रोसँग पढ्छु पनि।
अहिलेलाई सुत्ने बेला पनि भइसक्यो, म तेरो बुवासँग कुरा गर्छु है त।
ए आमा चाहिँ खै मलाई ठुलो हँसिया खोजेर दिए त, अस्ति नै कहाँ राखेँ राखेँ पत्तै पाइनँ।
कहाँ यति बिहान बिहानै हिँड्न लाग्नु भएको के? तात्तातो चिया पिउनुहोस्, म पनि सँगै जाउँला बरु।
पर्या छैन, भात समयमै पाकेन भने फेरि तेरो महाराजलाई स्कुल जान अबेर होला नि।
होइन, म आफै बिस्तारै पकाइहाल्छु नि, मेरो कारण काममा जान अबेर नगर्नुहोस् तपाईँहरू।
बाबा, ठुलो मान्छे भइसक नि त, खुबै ठुल्ठुलो कुरा गर्ने, यस्तो कुरा गर्ने मान्छेले मलाई किन भन्न सकिनस् हँ? मलाई यति गाह्रो भइरहेछ बा भनेर भन्न सक्दैनस्? म तेरो बाउ होइन, मैसँग आफ्नो कुरा भन्न पनि यस्तो डराउने त किन?
अब तपाईँ सातो लिने गरी बोल्नुहुन्छ अनि के भन्नुहोस् त बिचराले?
तेरो आमा छोराको खुबै मिल्ती छ होइन, मलाई एक्लै बनाउने तिमीहरूले होइन?
के होइन बुवा त्यस्तो,
केही होइन बुवा त्यस्तो। हेर, तेरो सबै कुरा थाहा पाएँ मैले, म तेरो लागि सजिलो हुने गरी जे जे गर्न सक्छु सबै गर्छु। त्यो टोयलेटको ढिस्को आजै भत्काएर तँलाई टोयलेटमा जान आउन सजिलो बनाइदिन्छु, अनि बरु एउटा प्लास्टिकको कुर्सी किनेर बिचमा प्वाल पारिदिन्छु, त्यसो भयो भने तँलाई टोयलेट बस्न पनि सजिलो हुन्छ होइन?
धन्यवाद बुवा।
के धन्यवाद भनिरह नि, अनि सुन, पानी ओसार्न ओर्न पनि गाह्रो हुन्छ तँलाई, त्यही भएर एउटा पाइप ल्याएर टुटी राखेर पानी आउने गरिदिन्छु टोयलेटमा, हुन्छ नि तँलाई यति भएपछि?
हुन्छ बुवा।
अब तेरो बाउको त्यति पैसा छैन हेर छोरा, त्यसैले मैले सक्ने जति चाहिँ गर्छु, त्यसैले म आजै बाँस काट्न सुरु गर्छु तेरा लागि तल भान्सा छेउमा कोठा बनाउनका लागि, तर दुई चार दिन चाहिँ जसो तसो सहनु पर्छ नि तैँले।
हुन्छ बुवा।
देखिस् त बाबु, तेरो बुवा तँलाई कति माया गर्नुहुन्छ।
कहाँ माया गर्छु र म तिमीहरूलाई, म त जहिले गाली गर्ने कराउने खराब बाउ अनि बुढो परे नि तिमीहरूलाई।
सरी बुवा, त्यस्तो भन्न खोजेको होइन हामीले।
लौ लौ, अनि अरू पनि केही कुरामा अप्ठ्यारो भएको छ भने भनिहाल, मैले सक्ने जति तँलाई सजिलो हुने गरी बनाइदिन्छु।
अरू त त्यस्तो केही पनि छैन बुवा, यति भयो भने त मलाई धेरै सजिलो हुन्छ।
ल ल, डराएर आफ्नो कुरो भन्दै नभन्ने चाहिँ नगर, अब म यस्तै छु हेर, तर मलाई तेरो वास्ता छैन भन्ने चाहिँ होइन।
हुन्छ बुवा। ओहो, साँच्चै मैले बुवालाई नराम्रो सोचेछु, बरु पहिला नै नडराइकन सबै उहाँलाई भनेको भए आज मेरो समस्याको समाधान भइसक्थ्यो, तर अब ढिलै भए पनि मेरो समस्या समाधान हुने भयो। जे होस्, मैले यो कुरा आमालाई भनेर राम्रो गरेछु, अब त मैले राम्रोसँग घरभित्र बाहिर पनि गर्न सक्छु पहिलाको भन्दा, अनि त मलाई स्कुल जान पनि समस्या हुँदैन।
सबिन, विजयको आमा बुवाले पहिले नै विजयलाई माथिल्लो तलामा बस्न गाह्रो भएको छ भन्ने कुरा महसुस गर्न सकेको भए विजयले त्यति धेरै दुःख भोग्नु पर्दैन थियो नि, हो कि नभन त?
हो नि सविता झिक्री, तर जो सविता, पछि गएर विजयले आफ्नो समस्याको बारेमा राम्रोसँग सोच विचार गर्यो अनि यसरी नै बुवासँग डराएर समस्या समाधान गर्ने प्रयास नै गरेन भने पछि मलाई के हुन्छ, के कस्तो असर पर्न सक्छ भनेर जसरी उसले के लायो नि अनि समस्या समाधान गर्ने प्रयास गर्यो नि, हो त्यो चाहिँ एकदमै राम्रो लाग्यो मलाई।
हो नि सबिन, र पछि उसले बुवालाई आफ्नो कुरा भन्न नसकेपछि रचनात्मक सोचाइसिपको प्रयोग गरेर यो कुरा आमालाई भन्छु भनेर विकल्प अप्नायो, र आमाले बुवालाई सबै कुरा भन्नुभएपछि उहाँले विजयलाई भइरहेको समस्याको बारेमा बुझ्नुभयो,
र त्यही अनुरूप आफ्नो छोराको लागि सजिलो वातावरण बनाइदिने वाचन त गर्नुभयो नि, हो कि भन्नुहोस् त जिग्री?
पक्कै पनि हो नि, अब त हाम्रो विजयले कुनै पनि समस्या भोग्नु पर्दैन किनकि उसलाई उसको बुवाले साथ दिनुभयो नि, होइन त?
हो नि, र यसरी नै हाम्रो घर परिवारको व्यक्तिले अपाङ्गता मैत्री घर बनाउने हो भने त कति राम्रो हुन्थ्यो होला है।
पक्कै पनि।
रेडियो कार्यक्रम साथीसँग मनका कुरामा इमेल पठाउने ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com।
सविता, तिमीलाई लाग्दैन अपाङ्गता मैत्री संरचना नहुँदा आजको कथाको विजयले मात्रै नभएर अरू थुप्रै जिग्रीले आफ्नै घरमा, विद्यालयमा, सार्वजनिक स्थलमा अनि सार्वजनिक सवारी साधनमा समस्या भोग्नु परेको हुन्छ भनेर
लाग्छ नि सबिन, किन नलाग्नु? अब विद्यालयको कुरा गर्दा हामी विभिन्न जिल्लामा गएको बेला देखिरहेको हुन्छौँ नि, कक्षा कोठाहरू 2-3 तला माथि हुन्छन्, न त त्यहाँ हुलचेयर लैजान मिल्ने, न त अरू नै कुनै व्यवस्था।
हो नि, अपाङ्गता मैत्री विद्यालय र वातावरण नहुँदाखेरि चाहिँ अपाङ्गता हुनुभएका जिग्री यही कुराले गर्दा समयमा कक्षा कोठामा पुग्न सक्नुहुन्न, जसले गर्दा उहाँहरूको पढाइमा नकारात्मक असर परिरहेको हुन्छ नि।
त्यही त, फेरि पढाइमा असर पर्नु भनेको त उहाँहरूको भविष्यमा नै असर पर्नु हो जस्तो लाग्छ है मलाई। र त्यो कसरी भने साथी, अहिले पढ्ने समयमा राम्रोसँग पढाइमा ध्यान दिन सकिएन, विभिन्न समस्याहरू आइपर्यो भने त्यसको सिधा असर त उहाँको भविष्यमा नै पर्छ नि, हो कि भन्नुहोस् त?
हो नि सविता, त्यही भएर चाहिँ कि हामीले अहिलेदेखि नै भविष्यमा पर्न सक्ने असरको बारेमा के लाएर ती असरलाई कम गर्न के गर्न सक्छौ भन्ने बारेमा चाहिँ एकदमै सोच्नुपर्छ जस्तो लाग्छ है जिगी।
हो नि सबिन, र त्यस्तो अपाङ्गता भएका साथीले मात्रै नभएर हामीले पनि अपाङ्गता मैत्री संरचना र वातावरण निर्माण गर्न सहयोग गर्नु चाहिँ एकदमै आवश्यक हुन्छ, र यसको लागि हामीले नयाँ बन्ने संरचनाहरू अपाङ्गता मैत्री बनाउने र भएका संरचनालाई पनि कसरी अपाङ्गता मैत्री बनाउन सकिन्छ भन्ने बारेमा सम्बन्धित निकायसँग छलफल गर्ने चाहिँ गर्नुपर्छ, होइन त सबिन?
हो नि सविता, र मैले त अहिलेबाट नै के पनि सोचिरहेको छु भने नि, मैले आफ्नो घर बनाउँदा चाहिँ एक तलाको मात्रै बनाउँछु अनि त्यसमा पनि ढोका, चुकुल, टोयलेट, धारा सबै साना बालबालिका र अपाङ्गता भएको व्यक्तिले सजिलै प्रयोग गर्न सकुन् भन्ने हिसाबले चाहिँ बनाउँछु क्या म।
एकदमै सही कुरा गर्यो सबिन, किनकि साथी परिवर्तन भनेको हामी आफैबाट सुरु गर्नुपर्छ। पहिले आफ्नो घर अपाङ्गता मैत्री बनायो भने पछि अन्य सार्वजनिक स्थलका संरचनाहरू पनि अपाङ्गता मैत्री बनाउन सकिन्छ, लौ किन भन्नुहोस् त?
हो नि, र यसको लागि तपाईँको भन्नाले युवा तथा किशोर किशोरी जिग्रीको भूमिका एकदमै महत्वपूर्ण हुन्छ है, किनकि तपाईँ नै त हो नि यो देशको चेन्ज मेकर, परिवर्तनको संवाहक।
त्यो त हो नि, बरु सबिन अपाङ्गता मैत्री संरचना बनाउन हाम्रो साथीले चाहिँ के गर्न सक्नुहुन्छ भनेर कार्यक्रम सुन्दै गर्नु भएको साथीको विचार बुझौ न आजको भिओआई प्रश्न मार्फत।
भइहाल्छ नि, बरु मैले नि सोधे है त, र यो हप्ताको भिओआई प्रश्न रहेको छ, अपाङ्गता मैत्री संरचना निर्माण गर्न तपाईँले के गर्न सक्नुहुन्छ? प्रश्न फेरि एकपल्ट, अपाङ्गता मैत्री संरचना निर्माण गर्न तपाईँले के गर्न सक्नुहुन्छ?
साथी, यो प्रश्नमा तपाईँको रचनात्मक विचार हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर VOY टाइप गरी एउटा खाली ठाउँ छोड्नुहोस् अनि आफ्नो नाम, ठेगाना र उमेर सँगसँगै आफ्नो विचार सरल लेखेर पठाउन सक्नुहुन्छ पैसा नै नलाग्ने SMS नम्बर 3-4400।
त्यसै गरी झिगरी, तपाईँले आफ्नो विचार हाम्रो फेसबुक पेजमा पनि लेखेर पठाउन सक्नुहुन्छ है।
हुन त साथी, अहिले नेपालमा अपाङ्गता मैत्री संरचनाको विकास बिस्तारै हुन थालेको छ, जस्तो कि ठुला ठुला व्यापारिक मलहरूमा लिफ्टको व्यवस्था, सार्वजनिक ठाउँका बाटोमा अपाङ्गता मैत्री बनाउने प्रयास गरिएको छ, त्यस्तै काठमाडौँमा चल्ने केही सार्वजनिक सवारी साधनलाई पनि अपाङ्गता मैत्री बनाउने प्रयास गरेको छ।
पक्कै पनि जिग्री, तर ती सबै प्रयासहरू अझै पनि राम्रोसँग भइरहेको छ जस्तो लाग्दैन है, किनकि अपाङ्गता मैत्री संरचना बनाउन सुरुवात गरिएको भए तापनि ती संरचनाहरू कसरी प्रयोग गर्ने भन्ने बारेमा चाहिँ अपाङ्गता हुनुभएका साथी तथा अन्य व्यक्तिहरूलाई चाहिँ सिकाइएकै छैन क्या।
त्यही भएर सबिन, अपाङ्गता मैत्री संरचना सँगसँगै ती संरचनाको प्रयोग कसरी गर्ने भन्ने बारेमा पनि जानकारी दिनुपर्छ जस्तो लाग्छ कि मलाई, किनकि साथी जानकारीको अभावमा कतिपय संरचनाहरू बनेर पनि प्रयोगविहीन भएका छन् र अपाङ्गता भएका साथीले दुःख पाइ नै राख्नु भएको छ, ल हो किन भन्नुहोस् त।
हो नि, अब हेर्नुहोस् है जिरी, हामी एकछिन आँखा बन्द गरेर हिँड्यौँ भने त हामीलाई कति गाह्रो हुन्छ भने उहाँहरूले त जीवनभर हेर्न सक्नुहुन्न। भनेपछि झिग्री, अपाङ्गता मैत्री संरचना हुनु कतिको आवश्यक रहेछ भन्ने यही कुराले देखाउँछ नि, हो किन भन्नुहोस् त।
सबिन, हामीले कार्यक्रममा अपाङ्गता मैत्री संरचनाको बारेमा कुरा गरिरहँदा केही दिन पहिले बीबीसी नेपाली सेवामा प्रकाशित एउटा समाचार याद आयो कि। हुन त त्यो समाचार संरचनाको बारेमा थिएन, तर पनि तिमीलाई र साथीलाई चाहिँ सेयर गर्न मन लाग्यो।
भन त त्यसको सुविधा के हो कुरा भनेर।
त्यसमा एकजना साथीले भोग्नु भएको कुरा सुनाउनु भएको थियो कि, साथी लुगा किन्न जाँदा अपाङ्गता भएको मान्छेले पनि किन राम्रो लुगा लगाउनु पर्यो, किन राम्री हुनु पर्यो भनेर राम्रो लुगा नदेखाएको, अनि उहाँलाई गर्ने व्यवहार पनि एकदमै नराम्रो भएको भनेर भन्नुभएको थियो।
कस्तो होला कि सविताजी, अब लुगा लगाउने राम्रो बन्ने कुरामा पनि अपाङ्गता भएको र नभएको हुन्छ र भने, आफूलाई जस्तो लगाउनु मन लाग्छ लगाउने नि, हो कि भन्नुहोस् त जिग्री।
हो नि सबिन, अब यही कुराले देखाउँछ कि साथी हामीमा अझै पनि अपाङ्गता भएका व्यक्तिप्रति फरक धारणा छ। उहाँहरू राम्रो हुनु हुँदैन, राम्रो लाउनु हुँदैन भन्ने जस्तो सोच कायमै छ। त्यसैले मलाई भन्न मन लागेको कुरा के भन्ने साथी, हामीले पनि उहाँहरूले गर्ने व्यवहारमा परिवर्तन ल्याउन चाहिँ एकदमै आवश्यक छ।
हो नि सविता, त्यसैले झिग्री, अपाङ्गता हुनुभएको झिग्रीलाई कहिले पनि फरक व्यवहार नगरौँ, सकिन्छ आफूले सक्ने सहयोग गरौँ, साथ दिउँ, माया गरौँ, सकिँदैन भने उहाँलाई समस्या नथपिदिउँ भन्दै सुन्ने हो नि त झिग्री, नन्दा सिंहको सफलताको कथा
सुन्ने नि सबिन, किन नसुन्ने, बरु फटाफट सुनौ न है साथी।
नमस्ते, मेरो नाम नन्दा सिंह, मेरो घर चाहिँ कालीकोट कपन मल्टिपल क्याम्पसमा ब्याचलर फोर्थ इयरमा पढ्छु। 2 वर्षको हुँदाखेरि मलाई 6 महिनासम्म जाडो पखाला लाग्यो, अनि त्यसपछि मेरो घरबाट 2 दिन लाग्थ्यो हस्पिटल जान। एउटा कुरा, हाम्रो समाजमा छोरी भनेर धेरै हेला गर्थे, मलाई मेरो बाबा मम्मीले औषधि गर्न पनि लिनु भएन र त्यतिखेर अब पैसा पनि थिएन, 6 महिनासम्म जाडो पखाला लाग्दा औषधि उपचार नपाएर मेरो 2 वर्षको उमेरमा आँखाको ज्योति गयो। त्यो 2 वर्षको उमेरमा मलाई चाहिँ सेतो कात्रो ओढाएर अब यो मरिसके भोलि फाल्ने, अब आज चाहिँ यतिकै राखौँ भनेर राख्नु भएको थियो र फेरि म चाहिँ राति 11-12 बजे चाहिँ फेरि मेरो होस आएछ होइन। र त्यसपछि म पढ्दै गएँ, मलाई त्यो समाजमा त्यतिखेर आफ्नो छोराछोरीहरूसँग खेल्न नदिने, छुन पनि नदिने, किनकि अब उहाँहरूलाई पनि थाहा थिएन होइन, तर मेरो यो नदेख्ने रोग सर्छ भनेर त्यस्तो गर्नुभएको रहेछ। अहिले चाहिँ बुझ्दाखेरि नराम्रो फिल हुन्थ्यो, नरमाइलो लाग्थ्यो, म रुन्थेँ, अनि म चाहिँ अब अहिले एउटा इनर भिजन नेपाल भन्ने संस्था छ, मैले आफै नै खोलेको हो हामीले, अनि हामीले चाहिँ काम 1.5 वर्ष भयो, हामीले 8 बच्चा बच्चीहरू छ, 2 वर्षदेखि 8 वर्षसम्मको छ अहिले, अनि पढाइ पनि एकदमै राम्रो छ उहाँहरूको। र अहिले मेरो गाउँमा जाँदाखेरि अहिले चाहिँ उहाँहरूले आफ्नो छोराछोरीलाई, मेरो समाजका व्यक्तिहरूले केही उदाहरण दिनु पर्यो भने मेरो उदाहरण दिनुहुन्छ होइन, अनि अहिले चाहिँ एकदमै धेरै माया गर्नुहुन्छ। पहिला चाहिँ मलाई प्रकृतिले ठग्यो भनेर म एकदम रुन्थेँ भने, अहिले चाहिँ मलाई प्रकृतिले चुनेको हो, ठगेको होइन, किनकि मैले राम्रो काम गरिरहेको छु, गर्नेछु होइन। म यो रेडियो सुनेर बस्नु भएको विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूलाई, तपाईँहरू हरेस नहानुहोला, केही न केही गरेर अगाडि बढ्न सक्छ, म यस्तो केही पनि गर्न सक्दैन भनेर नसोच्नु। अहिले त हामीलाई धेरै अवसरहरू आइसकेका छन्, अब पढ्न नसक्नेले क्रिकेट खेलेर पनि धेरै नाम कमाएका छन्, सिलाइ बुनाइहरू होइन, अनि त्यसपछि यो मुढाहरू बनाउने, अनि सङ्गीत कोही हिसाबमा अगाडि केही न केही त हुनुहुन्छ तपाईँहरू, अनि त्यसरी चाहिँ तपाईँहरू सहभागी हुनुहोला, अगाडि बढ्नुहोला।
सबिन, कति सकारात्मक सोच अनि सकारात्मक विचार है साथी नन्दाको, मलाई त उहाँको कुरा सुनेर एकदमै सकारात्मक भाव आयो। यही सकारात्मक सोचका कारण नै साथी नन्दा आज यति अगाडि पुग्नु भएको छ।
हो नि सविता, यति प्रेरणादायी कुरा सुनाउनु भएकोमा जिग्री नन्दा तपाईँलाई धेरै धेरै धन्यवाद छ है हाम्रो तर्फबाट। तपाईँको कुरा सुनेर त हाम्रो कार्यक्रम सुन्दै गर्नुभएको जिग्रीले पनि पक्कै केही न केही कुरा चाहिँ सिक्नु भयो होला जस्तो लाग्छ है मलाई।
नसिक्ने त कुरै भएन कि सबिन, किनकि उहाँको कथा नै यति प्रेरणादायी र ऊर्जाशील छ। ल ओके न भन्नुहोस् त साथी।
पक्कै पनि जिरी नन्दलाई आगामी दिनमा पनि अझै अगाडि बढ्न र आफ्नो लक्ष्यमा पुग्न सफल हुनु होला भन्ने हामी सबैजनाको तर्फबाट धेरै धेरै शुभकामना छ है। सविता, अपाङ्गता भएका जिग्रीको कुरा गरिरहँदा नि मलाई यो वर्षको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको केही कुरा गर्न मन लाग्यो भने
त्यसो हो भने तिमीलाई कुरा गर्न मन लागेको हो भने भनिहाल नि त, होइन त साथी?
लै त सविता, जिग्री अन्तर्राष्ट्रिय अपाङ्गता दिवस हरेक वर्षको डिसेम्बर महिनाको 3 तारिकका दिन मनाउने गरिन्छ र यो वर्ष पनि भर्चुअली धेरै सङ्घ संस्थाले मनाउनु पनि भयो।
हो नि, र साथी यो वर्षको नारा रहेको छ ट्रान्सफर्मेसन टुवर्ड सस्टेनेबल एन्ड रेजिलिएन्ट सोसाइटी, होइन त सबिन?
हो नि सविता, ट्रान्सफर्मेसन टुवर्ड सस्टेनेबल एन्ड रेजिलिएन्स सोसाइटी, यानि कि दिगो सामान्य अवस्थातिर रूपान्तरण गरौँ। र यो वर्षको नाराले भनेको जस्तै अबको रूपान्तरण चाहिँ दिगो र सामान्य अवस्थामा चाँडै फर्किन सकियोस् भनेर भन्न खोजेको, होइन त सविता?
हो नि सबिन, र सामान्य र दिगो रूपान्तरणको लागि त हामी युवाको पनि एकदमै ठुलो भूमिका हुन्छ नि, होइन त साथी? जस्तै कि आफ्नो घरमा कोही अपाङ्गता भएका व्यक्ति वा छरछिमेकमा कोही त्यस्तो हुनुहुन्छ भने उहाँलाई सामान्य महसुस गराउने जिम्मा त हाम्रै हो जस्तो लाग्छ है मलाई। ल ओके न भन त सबिन।
हो नि सविता, र अपाङ्गता भएका व्यक्तिलाई बिना कुनै दुर्व्यवहार हेला लाञ्छना बिना नै हामीले सहयोग गरौँ वा साथ दियौँ भने त यो रूपान्तरण सम्भव पनि छ र दिगो पनि हुनेछ कि कसो जिग्री?
हो नि, सँगसँगै आफ्नो स्थानीय तहलाई पनि अपाङ्गता भएको व्यक्तिको लागि के कस्तो कार्यक्रम छ भनेर बुझौँ र अपाङ्गता भएका व्यक्तिलाई जानकारी गराएर त्यो सेवा सुविधा लिनको लागि प्रेरित पनि गरौँ भनेर नै भन्न चाहन्छौँ है।
पक्कै पनि।
समस्या तपाईँको, सुझाव हाम्रो।
अब पालो चिट्ठी, इमेल र एसएमएस को साथीलाई साथीको सल्लाह।
नमस्ते अनि सुस्वागतम छ है साथी। आजको साथीलाई साथीको सल्लाह स्तम्भ लिएर आइसकेको छु म तपाईँलाई धेरै धेरै माया गर्ने साथी करुणा।
र म पनि छु है साथी, तपाईँको आफ्नै साथी रसिक।
तिम्रो हातमा को साथीको समस्या छ फटाफट सुनाइहाल त।
ल ल, र हाम्रो दाङको साथी भन्नुहुन्छ म कक्षा 10 पढ्छु र हाम्रो स्कुलमा बाल क्लब गठन भएको छ तर किशोर किशोरीहरूको लागि केही पनि काम गर्न सकेको छैन। मैले विभिन्न समस्या समाधान गर्न के उपाय अपनाउन सक्छु होला?
आहा, कति राम्रो जिज्ञासा हाम्रो साथीको। मलाई त साथीको यो जागरूकता देखेर एकदमै खुसी लाग्यो रसिक।
हो नि करुणा, यसरी आफ्नो कर्तव्य बोध गर्नु भनेको त निकै राम्रो कुरा हो। र साथी तपाईँको जिज्ञासा या भनौँ समस्यामा छलफल गर्दा नि म त तपाईँले कति धेरै काम गर्न सक्ने कुरा देखिरहेको छु है। त्यसैले नि साथी तपाईँले सुरुवात आफ्नो कक्षा कोठाबाट गर्न सक्नुहुन्छ। त्यहाँ पढ्ने वातावरण छ कि छैन, सेतो पाटी या कालो पाटी सफा छ कि छैन, त्यो पाटी सबै विद्यार्थीले देख्ने ठाउँमा झुन्ड्याएको छ कि छैन, चक या मार्कर अनि डस्टर सुरक्षित ठाउँमा राखिएको छ कि छैन हेर्न सक्नुहुन्छ है।
र साथी त्यो कक्षा कोठामा सरसफाई छ कि छैन, डस्टबिनको व्यवस्था छ कि छैन, छैन भने साथीहरू मिलेर पालै पालो सरसफाई गर्ने र आफै पनि 5-10 रुपियाँ उठाएर डस्टबिन किन्न सकिन्छ भनेर साथीसँग छलफल पनि गर्न सकिन्छ।
अनि अर्को कुरा भनेको शिक्षक कक्षामा नियमित आउनुहुन्छ कि हुन्न भनेर पनि जाँचबुझ गर्न सक्नुहुन्छ, किनभने गुणस्तरीय शिक्षा पाउनु हाम्रो अधिकार हो। त्यसैले शिक्षक र विद्यार्थीको लागि विद्यालयभित्र आइसकेपछि के कुरा गर्ने के कुरा नगर्ने भनेर नियम बनाउन सकिन्छ।
र त्यस्तै कुनै पनि विषयसँग सम्बन्धित व्यक्तिलाई बोलाएर आफ्नो साथीलाई राम्ररी कुरा बुझाउनको लागि आग्रह गर्न सक्नुहुन्छ। अब जस्तो कि नि साथी यौन तथा प्रजनन स्वास्थ्य शिक्षा सम्बन्धी कुराहरू अझ थप राम्रोसँग बुझ्नको लागि विद्यालयसँग सहकार्य गरेर स्वास्थ्य कर्मीलाई नै बोलाएर 1 घण्टाको कक्षा लिइदिन पनि भन्न सक्नुहुन्छ है।
एकदमै हो नि करुणा, र विद्यार्थीको ट्यालेन्टलाई प्रोत्साहन गर्ने आफ्नो प्रिन्सिपल या विद्यालय व्यवस्थापन समितिसँग मिलेर खेलकुद सम्बन्धी कार्यक्रम, हाजिरी जवाफ, हिज्जे प्रतियोगिता, चित्रकला प्रतियोगिता जस्ता कार्यक्रमहरू गर्न पनि सकिन्छ है। र लेखन शैलीलाई प्रोत्साहन गर्नको लागि पनि विद्यालयमा भएका विभिन्न कुराहरू समेटेर आज यो कुरा भयो, अझ यो कुरा हुन सके, विद्यालयलाई राम्रो बनाउन सकिन्थ्यो भन्ने जस्ता कुराहरू र किशोर किशोरीको विचार समेटेर विभिन्न लेख तथा रचनाहरू पनि भित्ते पात्रो बनाएर टाँच्न सकिन्छ जस्तो लाग्छ है मलाई त।
तिमीले एकदमै ठिक भन्यौ के रसिक। अझ नि साथी, तपाईँको विद्यालयमा कोही अपाङ्गता भएका साथी हुनुहुन्छ भने उहाँहरूको लागि विद्यालयमा भएका संरचनाहरू जस्तो कि नि साथी भर्याङ, कक्षा कोठा, टोयलेट आदि अपाङ्गता मैत्री छ कि छैन भन्ने कुरा बुझेर आफ्नो शिक्षक तथा विद्यालय व्यवस्थापन समितिसँग पनि कुरा गर्न सक्नुहुन्छ है।
हो नि, तिमीले टोयलेटको कुरा गरिहाल्यौ करुणा, र मेरो विचारमा नि टोयलेट पनि किशोर अनि किशोरीको लागि भनेर छुट्टा छुट्टै बनाएको छ कि छैन, त्यहाँको चुकुल के कस्तो छ, डस्टबिन, पानीको सुविधा छ छैन भनेर पनि हेर्न सक्नुहुन्छ है।
र किशोरी साथीको लागि भनेर महिनावारी भएको समयमा सजिलो होस् भन्नको लागि कि त विद्यालयसँग मिलेर कि त आफै पनि 5-10 रुपियाँ उठाएर प्याड किन्न सकिन्छ जस्तो लाग्छ है साथी मलाई त।
हो नि करुणा, त्यसै गरी पढ्न जाउँ जाउँ लाग्ने खालको होस् भनेर बनाउनको लागि विद्यालयमा फुलबारी बनाउन सकिन्छ, विद्यालयको हातमा सम्पूर्ण विद्यार्थी मिलेर सरसफाई गर्न पनि सकिन्छ नि, हैन
र? त्यो सँगसँगै किशोर या किशोरी साथीको समस्यालाई समाधान गर्न विद्यालयमा गुनासो पेटिका या समस्या पेटिका पनि राख्न सकिन्छ, जसमा चाहिँ नि साथी समस्या परेका साथीले आफ्नो समस्या लेखेर राख्छन् अनि तपाईँले साथीलाई छुट्टै बोलाएर यो गर्दा हुन्छ अथवा हामी यसरी सहयोग गर्न सक्छौ भनेर पनि भन्न सक्नुहुन्छ है।
हो नि, त्यसै गरी आफ्नो गाउँठाउँमा विद्यालयमा केही कुरीति कुसंस्कृति छन् भने गाउँठाउँमा गएर आफ्नो क्लब मार्फत जनचेतनामूलक कार्यक्रम पनि गर्न सक्नुहुन्छ है।
पक्कै पनि हो के रसिक, ल हेर्नुहोस् त साथी, कति धेरै कुरा गर्न सकिने रहेछ नि, होइन त? अझ मलाई त के लाग्छ भने नि साथी, हामीले यी कुरा गरिरहँदा तपाईँलाई पनि अझ अरू आइडिया पनि आइरहेको होला, होइन त साथी?
पक्कै पनि आइरहेको होला के करुणा। त्यसैले नि साथी, अब आफ्नो क्लबका साथीसँग मिलेर यो बारेमा छलफल गर्नु होला र आफ्ना किशोर किशोरी साथीको लागि राम्रा राम्रा काम गर्न सफल हुनु होला। हाम्रो तर्फबाट धेरै धेरै शुभकामना छ है।
हरेक वर्ष जस्तै यो वर्ष पनि हाम्रो स्थानीय तहले आफ्नो आर्थिक वर्षको बजेट तथा कार्यक्रम ल्याए भन्ने सुन्छु, तर कोरोना महामारीको कारणले के कस्ता कार्यक्रम बनाए भन्ने चाहिँ थाहा भएन के? तिमीलाई केही थाहा छ गोविन्द?
मलाई पनि थाहा छैन, म त झन् महामारीले गर्दा कहीँ गएकै छैन।
हामी जस्ता युवालाई त थाहा छैन भने अरूलाई झन् के थाहा होला राई? लौ न, यसका बारेमा बुझौ न हुन्न?
हुन्छ, बुझ्न त बुझ्ने, कसरी पो होला खै, कोरोनाको डर उस्तै छ।
यस्तो कुरा बुझ्न पनि कोरोना भनेर हुन्छ भने सामाजिक दूरी कायम गरेर मास्क र सेनिटाइजरको प्रयोग गरेर सम्बन्धित निकायमा जान सकिन्छ नि। त्यो गर्न नसके पनि सम्बन्धित व्यक्ति जस्तै वडा अध्यक्ष सूचना अधिकृतलाई फोनबाट नै सोध्न सकिन्छ। अचेल त सबै स्थानीय तहको वेबसाइट हुन्छ अरे, त्यहाँ नि हेरौँला, फोनबाटै पनि सोधौँला, तर जानकारी त लिनु पर्यो नि, होइन र?
हो, हामी युवाले स्थानीय तहले ल्याएको बजेट तथा कार्यक्रममा चासो राखेर सही कार्यान्वयनका पहल गर्नु सामाजिक दायित्व हो। आउनुहोस्, मेरो पालिका मेरो चासो अभियानमा सहभागी बन्नुहोस्। तपाईँको स्थानीय सरकारले युवाका लागि ल्याएका कार्यक्रम के छन् त? यदि थाहा छ भने हामीलाई जानकारी गराउनुहोस् र तपाईँहरू मध्ये उत्कृष्ट उत्तर पठाउनु हुने 3 जनाले मासिक रु 500 रिचार्ज जित्नुहुनेछ।
त्यसका लागि NTC प्रयोगकर्ताले हाम्रो पैसा नलाग्ने फोन नम्बर 1660100459 र एन्सेल प्रयोगकर्ताले 9801501029 फोन गरी आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुनेछ।
मेरो पालिका मेरो चासो,
प्रश्न सोधौं जवाफदेहिता खोजौं।
मेरो कथा साथीसँग मनका कुरा मार्फत।
साथी, के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ?
यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा, कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्।
तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ।
र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनको लागि हुलाक ठेगाना रहेको छ, रेडियो कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल।
त्यसै गरी हाम्रो इमेल ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com।
त्यसै गरी अर्को ठेगाना रहेको छ facebook.com/ssmkradio।
झिग्रे, अब चाहिँ कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै हामीलाई भन्नको लागि अनि कार्यक्रमका लागि आफ्नो सुझाव, सल्लाह तथा प्रतिक्रिया दिन चाहनुहुन्छ भने हामीलाई इमेल गर्ने ठेगाना रहेको छ ssmk4u@gmail.com।
त्यस्तै आफ्नै आवाजमा आफ्नो कुरा रेकर्ड गर्न चाहनुहुन्छ भने हाम्रो टोल फ्री नम्बर NTC प्रयोग गर्ने साथीका लागि 1660100045 छ र एनसेल प्रयोग गर्ने साथीका लागि 98015 72000 हो यो नम्बरमा फोन गरेर निशुल्क रूपमा आफ्नो कुरा रेकर्ड गर्न सक्नुहुन्छ।
त्यसै गरेर हाम्रो वेबसाइट www.ssmk.org र साउन्ड क्लाउडमा गएर साथीसँग मनको कुरा सर्च गरेर हाम्रा नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ है।
त्यस्तै तपाईँ फेसबुक चलाउनुहुन्छ भने हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssmkradio गई हामी कहाँ छौँ, के गर्दैछौँ भनेर पनि जान्न सक्नुहुन्छ।
र त्यस्तै एसएमएस पठाउन चाहनुहुन्छ भने मोबाइलको मेसेज बक्समा गई VOY टाइप गरी एउटा खाली ठाउँ छोडेर आफ्नो कुराहरू सरल लेखेर पठाउन सक्नुहुन्छ हाम्रो टोल फ्री एसएमएस नम्बर 3440000।
साथी हामीले सम्पर्क गर्ने विभिन्न माध्यम मध्ये तपाईँलाई सजिलो हुने कुनै माध्यमबाट हामीसँग हप्तेभरि सम्पर्कमा रहनुहोला भन्दै साथीसँग मनका कुराको सबै टिम रसिक र करुणा सँगसँगै म तपाईँकै हँसिले रसिले अनि चिटिक्क परेकी प्यारी साथी सविता
अनि म तपाईँको आफ्नै हँसिलो रसिलो अनि चिटिक्क परेको जिग्री सबिन पनि बिदा हुन्छु।
नमस्ते, बाई बाई, फेरि भेटौँला।